أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو عدل الہی اور اسی کے ساتھ خیر و شر کے مسئلے میں جاری تھی اور اس سوال کا جواب دے رہے تھے مختلف نکات کی صورت میں کہ اس نظام ہستی کے اندر بعض وہ چیزیں جن کو ہم شر کہتے ہیں ذات پروردگار سے اس کا کیا رابطہ ہے. تو مختلف صورتوں میں ہم نے اس کے جوابات دیے اور یہ جو بحث ہم نے پچھلے دروس کے اندر آپ کے سامنے بیان کی تھی درواقع ایک فلسفی انداز سے گفتگو تھی, عقلی انداز سے گفتگو تھی. لیکن اگر ہم اس مسئلے کو تھوڑا سا گہرے انداز سے دیکھیں اور الگ انداز سے اگر ہم اس بحث کو لے کر جائیں تو اسی سلسلے میں ایک دو اور نکات آپ کے سامنے بیان کرتے ہیں. وہ یہ کہ معمولاً انسان جب اپنی زندگی کے اندر جب کوئی کام انجام دینے لگتا ہے تو وہاں پر سب سے پہلے کسی بھی کام کو انجام دینے کے لیے وہ تصور کے مرحلے میں اسی چیز کو تصور کرتا ہے, پھر وہ سوچتا ہے اس چیز کے بارے میں. اسی طرح اس کے اندر جو اس کا فائدہ اور مفاد ہے وہ اسی چیز کے اندر دیکھتا ہے, اس کی تصدیق پیدا کرتا ہے کہ کیا اس چیز کے اندر اس کا کوئی فائدہ موجود ہے یا نہیں ہے. ان تمام فوائد پر جب وہ توجہ دیتا ہے تو اس کے وجود کے اندر اس کام کو انجام دینے کی طرف ایک رغبت اور میل اور شوق وجود پاتا ہے اور پھر وہ انجام دینے کے لیے آگے بڑھتا ہے اور یہاں پر وہ ارادہ اور فیصلے کے مرحلے میں آتا ہے اور اس کام کو انجام دیتا ہے. پھر ہم دیکھتے ہیں کہ جہاں انسان دیکھتا ہے کہ اس کا یہ فیصلہ, اس کا یہ ارادہ اس کام کے سلسلے میں واقع میں اس کے لیے فائدہ مند ہوتا ہے, وہ کام وہ عمل اس کے لیے فائدہ مند ثابت ہوتا ہے تو وہ اسے اچھا اور خیر کا نام دیتا ہے. اگر وہ انسان کے لیے نقصان دہ ہوتا ہے تو انسان اسے شر اور برا کہہ رہا ہوتا ہے. اور اسی طرز عمل کو اور اسی معیار کو انسان چاہتا ہے کہ دوسروں کے لیے بھی قرار دے. لہٰذا انسان کو ہم دیکھتے ہیں کہ وہ اپنے کاموں کو دو قسموں میں تقسیم کر رہا ہوتا ہے, کچھ وہ کام جو اس کے لیے خیر کا معنی رکھتے ہیں اسی نقطۂ نظر سے اور وہ جو اس کے لیے برے اور شر کا معنی رکھتے ہیں. اب ہم دیکھتے ہیں کہ یہاں پر اچھے اور برے کاموں کی تمیز کے لیے انسانوں کا معیار درواقع یہی اسی انسان کو فائدہ ہو رہا ہے یا نقصان ہو رہا ہے یہی چیز درواقع معیار بن رہی ہوتی ہے. اور اگرچہ ہم دیکھتے ہیں کہ جہاں یہی انسان جو ہے جب وہ اپنی زندگی کے اندر اپنے زندگی کے امور کے لیے اگر وہ بعض چیزوں کو اذیت دینا چاہتا ہے لیکن وہ کیونکہ انسان کے لیے فائدہ مند ہوتا ہے لہٰذا انسان اس کام کو برا نہیں جانتا, اسے شر نہیں جانتا. یہی وجہ ہے کہ جب انسان اپنی زندگی میں کھانے پینے کی چیزوں کے حوالے سے جب وہ کسی حیوان کو ذبح کرتا ہے تو یہ ذبح کرنا اس کے لیے اچھا ہوتا ہے, اس کے لیے خیر ہوتا ہے, گرچہ اس حیوان کے لیے تو دردناک اور اذیت کرنے والی چیز ہوتی ہے. تو بس ملاک ہمارے سامنے آتا ہے, معیار ہمارے سامنے آتا ہے کہ انسان ہر اس چیز کو خیر جانتا ہے جو اس کے لیے فائدہ مند ہوتی ہے. اب یہاں پر انسان جس چیز کو خیر جانتا ہے اور جس معیار سے اور جس طرز عمل سے جو پروسیس وہ طے کر کے ایک چیز کے حوالے سے یہاں تک پہنچتا ہے کہ وہ اسے انجام دیتا ہے اور انجام دینے کے بعد اگر وہ اس کے فائدے کے لیے ہوتی ہے تو پھر اسے وہ خیر جانتا ہے. یہی انسان آیا خداوند متعال اسی انسان کی طرح ہے؟ کیا ذات پروردگار کو انسان کی طرح ہونا چاہیے؟ یعنی ذات پروردگار کے لیے بھی کیا یہ قابل تصور ہے کہ وہ جب کوئی کام انجام دیتا ہے تو انسان کی طرح ان مراحل کو ان تمام تر جو ہے پروسیس کو طے کرتا ہے جو انسان طے کرتا ہے, تصور کر رہا ہو ذات پروردگار, پھر جو ہے اس کے اندر اپنا کوئی فائدہ دیکھے, پھر ذات پروردگار وہاں پر ان فوائد کو دیکھتے ہوئے اس کے اندر شوق اور رغبت پیدا ہو, پھر وہ اسے انجام دینے کا فیصلہ اور ارادہ کرے. کیا اس طرح ہے؟ ہم دیکھتے ہیں کہ نہیں, اس طرح ذات پروردگار کے لیے کہنا درست نہیں ہے, کیونکہ اگر ایسا ہوگا تو پھر وہ خدا خدا نہیں رہے گا بلکہ وہ انسان کے شبیہ بن جائے گا, وہ انسان کی طرح ہوگا. اب یہاں پر ہم دیکھتے ہیں کہ اسی طرح خیر و شر کا جو مسئلہ ہے وہ اس سے مستثنا نہیں ہے. یعنی اگر آپ خیر و شر کے حوالے سے بھی انسان جس طرز عمل کو انجام دے کر, جس پروسیس کو انجام دے کر ایک چیز کو خیر جان رہا ہوتا ہے, یہ ضروری نہیں کہ ذات پروردگار اسی طریقے کار کے مطابق ایک چیز جو ہے وہ ذات پروردگار کے افعال میں خیر ہو اور اسی ذات پروردگار کے افعال میں ایک چیز شر ہو, اس عنوان سے کہ وہ انسان کے لیے درد آور ہوتی ہے, انسان کے لیے جو ہے وہ رنج و درد کا باعث بنتی ہے. अब हम देखते हैं कि यहाँ पर जब इंसान शर का मेयार यही बनाता है कि हर वो चीज़ जो उसके लिए दर्द हो, रंज का बायस हो, तो क्या हम ये कहें कि ज़ात परवरदिगार को इस निज़ाम हस्ती के अंदर जो है वो इसी मेयार को सामने रखना चाहिए, यानी वो हर उस चीज़ को खल्क ना करे जो इंसान के लिए दर्द आवर हो, यानी आया वो इस तरह जो है इंसानों के इस मेयार को नज़र में रखते हुए और इसी तरह जो है मसलन वो इंसान के इस दर्द और रंज को नज़र में रखते हुए चीज़ों को अंजाम दे, तो यहाँ पर हम ये कहेंगे कि यह अकलमंदी का काम नहीं होगा कि हम ये कहें कि ज़ात परवरदिगार के लिए बाहर से कोई इंसान कोई नुस्खा लिखे और उसके लिए एक ज़िम्मेदारी मुअय्यन करे कि ज़ात परवरदिगार को ऐसे करना चाहिए वैसे करना चाहिए, ये दरवाक़े दुरुस्त नहीं है, क्योंकि ज़ात परवरदिगार जो काम अंजाम देता है वो अपनी हिकमत के मुताबिक अंजाम देता है। और इंसान को भी हम देख रहे हैं कि इंसान भी जहाँ जिसको खैर समझ रहा है वो इसलिए कि उसके मफाद में है, वैला यही इंसान है बहुत सारी दीगर हैवानों को बहुत सारी दीगर मौजूदात को तकलीफ़ दे रहा होता है, जबकि वहाँ इंसान को वो शर इंसान उसी काम को शर नहीं कहता इसलिए कि वो उसके फ़ायदे में होता है। तो लिहाजा ऐसा नहीं हो सकता कि ज़ात परवरदिगार इंसान के इस मेयार को नज़र में रखे और कामों को अंजाम दे, चूँकि वो हर चीज़ का खालिक है, तमाम तर कवानीन और तमाम तर जितने मखलूक़ात हैं वो उसी की मखलूक हैं, उससे बाला तर कोई चीज़ नहीं है कि जो ज़ात परवरदिगार के लिए तयीन तकलीफ़ करे और उसके लिए कोई नुस्खा लिखे और उसके लिए कोई ज़िम्मेदारी को बयान करे कि ज़ात परवरदिगार को ऐसे होना चाहिए। अब हम देखते हैं कि यहाँ पर बाज़ मुफक्किरीन जो हैं वो गलती करते हैं, वो यानी कोई भी ऐसा अमल जो शर का बायस होता है, दूसरे लफ्ज़ों में हम यूँ कहें कि इंसान के लिए तकलीफ़ का बायस होता है, वो ये समझते हैं कि ऐसे अमल की तख्लीक जो है वो गैर अखलाकी है, ऐसे अमल की तख्लीक दुरुस्त नहीं है, जबकि हम देखते हैं कि तमाम तर जितने भी अखलाकियात हैं और अखलाकी बातें हैं वो कहाँ से जारी होती हैं, अकली और अखलाकी जितने मतालिब और कज़ाया और मफाहीम हैं वो उस ज़ात से जारी होती हैं कि जो लामहदूद है, जो तमाम अजीम कमालात की मालिक है। तो लिहाजा हमें खुदा की तख्लीक के इस अमल को देखना चाहिए और उसकी बुनियाद को परखना चाहिए और इस बात को समझना चाहिए कि जो चीज़ वहाँ से सादर हो रही है, क्योंकि वो तमाम अजीम कमालात का मालिक है और वो लामहदूद है अपने वजूद के अंदर, लिहाजा वो अपनी हिकमत के मुताबिक जो काम अंजाम दे रहा है वो अपनी जगह पर दुरुस्त है और ठीक है। ना ये कि हम इंसानों के दरमियान जो मेयार मौजूद है किसी चीज़ को शर या खैर कहने का, हम वही मेयार खुदा के लिए बयान करें और हम कहें कि ज़ात परवरदिगार को इंसान की तरह होना चाहिए। तो बहरहाल फ़लसफ़ी एतबार से, अकली एतबार से एक जो बात है वो ये कि हिकमत पर मबनी जो मतलब है वो ये कि खुदा हर मखलूक को जो उसका हक है, यानी जो उसका जो उसकी वजूदी ज़रफ़ियत है, जिस चीज़ की उसका वजूद उसकी वजूदी ज़रफ़ियत की तकाजा है वो उसे अता कर दे। लिहाजा यहाँ पर हम देखते हैं कि तकवीनी दुनिया में हर मखलूक का जो भी हक है, जो भी उसकी वजूदी तकाजा है वो उसके वजूद से ही ज़ाहिर हो रही होती है, ऐसा नहीं कि उसके वजूद के लिए बाहर से कोई चीज़ को बयान किया जाए, बल्कि हर मखलूक अपने वजूदी एतबार से जिस चीज़ की तकाजा करती है ज़ात परवरदिगार उसी मखलूक को वही देता है जो उसकी ज़ात की तकाजा होती है। तो लिहाजा यहाँ पर अगर हम कायनात के अंदर देखते हैं कि बाज़ चीज़ें ऐसी हैं कि जो शर हैं, जो इंसान के लिए दर्द आवर हैं, दुरुस्त है इंसान अपने मेयार के मुताबिक उसे शर कह रहा होता है, लेकिन ये ज़रूरी नहीं कि ज़ात परवरदिगार के उस हिकमत के मुताबिक जब वो काम अंजाम दे रहा है तो वो शर हो, बल्कि हमने जैसे पहले भी अर्ज़ किया था कि इसी शर के साथ बहुत सारा खैर उसके साथ होता है जबकि इंसान मुतवज्जे नहीं होता। तो गुज़श्ता जितने हमारे मबाहिस यहाँ पर बयान हुए, नतीजा उन्हीं मबाहिस से यही निकलता है कि जिन चीज़ों को हम शर कहते हैं कभी तो वो ऐसा अमल होता है कि जो हमारे वहम की पैदावार होता है, जिसकी तफसील हमने पहले अर्ज़ कर दी है। इस तरह बहुत सारी चीज़ें जिनको हम शर कह रहे होते हैं दरवाक़े वो हकीकत में वजूद नहीं रखती, वाकईत नहीं रखती, जिनको फ़लासफ़ा अदम से याद करते हैं और इसकी तफसील भी हमने बयान कर दी थी कि किस तरह कुछ ऐसे काम जो जिनको हम शर कह रहे होते हैं वो दरवाक़े वजूद ही नहीं रखते। और इस तरह हमने ये भी बयान कर दिया था कि वो बहुत सारे ऐसे काम जिनको हम शर कहते हैं वो हमारे मुआज़ने और मुकायसे करने से हासिल होते हैं, जब हम एक चीज़ को दूसरी चीज़ से मुआज़ना करते हैं तभी हमें लगता है कि वो वहाँ पर जो है नक्स और खला सामने आता है, हम उसी नक्स और खला को यही कह रहे होते हैं कि ये शर है, दरवाके हकीकत में वो शर नहीं होता। ज़ात परवरदिगार तो हर लिहाज से कामिल ذات ہے، لہٰذا اس نے تمام تر عظیم وسیع جہانوں کو خلق کیا ہے، اس مادی جہان سے بالا تر دیگر جہانوں کو بھی اس نے تخلیق کیا ہے، اور انہی تمام نظام ہستی کے اندر خیر اس کے شر سے بہت زیادہ ہے، اور جبکہ انسان ان جہانوں کی نسبت آگاہی اور علم نہ رکھتا ہو یہ عین ممکن ہے، اور اسی وجہ سے وہ ذات پروردگار پر اسی مادی جہان کو دیکھتے ہوئے شر کے حوالے سے اعتراض کر رہا ہوتا ہے، اور پھر ہم دیکھتے ہیں کہ ذات پروردگار عقلی خود دلائل جو ذات پروردگار کے وجود کو ثابت کر رہے ہوتے ہیں، جو ذات پروردگار کے کمالات کو بیان کر رہے ہوتے ہیں کہ ذات پروردگار علم و قدرت اور رحمت اور جتنے دیگر کمالات ہیں ان میں لامحدودیت رکھتا ہے، اس کا وجود محدود نہیں ہے، تو خود یہ بات اس بات پر دلیل ہے کہ جہاں بھی وہ جس کام کو انجام دیتا ہے، جو چیز وہ خلق کرتا ہے، وہ یعنی اس نظام ہستی کے اندر جتنا ممکن تھا ایک خیر کو وجود دینا اس ذات نے وجود دیا ہے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔